यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। देशका विभिन्न क्षेत्रमा अति भारी वर्षाको सम्भावना। अत्यावश्यक काम बाहेक यात्रा नगर्न सरकारको आग्रह। बाढ़ीको जोखिम बढ़े, कोशी ब्यारेजका ढोका खोल्ने तयारी। प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीलाई राजीनामा दिन एमाले बागमती प्रदेश संसदीय दलको निर्देशन। जोर्डनमा इरानको आक्रमणमा परि दुई अमेरिकी सैनिक मारिए, तनाव थप चुलिँदै। र फिफा विश्वकप 2026 अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्स विरूद्ध इंग्ल्याण्डको रोमाञ्चक जीत। उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्ने।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अति भारी र भारी वर्षाको सम्भावना रहेका विभिन्न जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ। मनसून प्रतिकार्य कमाण्ड पोस्टको बैठकले ती जिल्लामा परिस्थिति अनुसार जुनसुकै बेला सवारी आवागमन बन्द गर्न र अन्य जिल्लामा समेत उच्च सतर्कताका लागि अनुरोध गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ। जल तथा मौसम विज्ञान विभागबाट जारी बुलेटिन अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। त्यसैगरी देशका हिमाली पहाड़ी भूभाग, कोशी, बागमती र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। प्राधिकरणले पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा प्रतिकार्य गर्नुपर्ने सम्भावनाको पूर्वानुमान गरेको छ। बैठकले ती जिल्लाका जिल्ला सुरक्षा समिति र स्थानीय तहलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। बैठकले भारीदेखि अति भारी वर्षाका कारण अचानक बाढ़ी पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुन सक्ने भएकाले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको जनाएको छ। जोखिमयुक्त राजमार्ग र सड़कहरूमा डोजर, एक्सावेटर, लोडर लगायतका साधनहरू तयारी अवस्थामा राख्न सड़क विभाग र अन्य सम्बद्ध निकायलाई अनुरोध गरिएको छ। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेसँगै बाढ़ी पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन आग्रह गरिएको छ। यससँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्व तयारीलाई तीव्र बनाइसकेको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले नदीमा बाढ़ीको बहाव बढ़ेर बाढ़ी जोखिमको अवस्था आएमा आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने बताउनुभयो। जल तथा मौसम विज्ञान विभागका बाढ़ीविद विनोद पराजुलीले जल प्रवाहको निरन्तर निगरानी भएको र 21 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको जानकारी दिनुभयो। प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा प्रतिकार्यका लागि आवश्यक तयारी गरिरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य विपदको पूर्व तयारी अन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेली, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने जनाएको छ। विपदमा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि प्रयोग हुने हुन गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्व सम्झौता बमोजिम हेली, ड्रोन र ऱ्याफ्टिङ उपलब्धका लागि आग्रह गर्न लागेको हो। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले सम्भावित विपदको अवस्थामा तत्काल उद्धारका लागि काठमाडौँ, इटहरी, भैरहवा र सुर्खेतमा नेपाली सेनाका चारवटा हेलिकप्टर तैनाथ रहेको जानकारी दिँदै आवश्यक पर्दा निजी क्षेत्रसँग हेली, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने बताउनुभयो। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मनसून सक्रिय भई बाढ़ी पहिरो र डुबानको जोखिम बढ़ेको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासन कार्यालयले यात्रा सचेतना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मानेर काठमाडौँ उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिम तर्फका मार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारी साधनका चालक, सहचालक र यात्रुलाई सावधानी अपनाउन अनुरोध गरेको छ। प्रशासनले सकेसम्म राति यात्रा नगर्न, अत्यावश्यक भएमा सड़कको अवस्थाबारे स्थानीय प्रशासनबाट पूर्व जानकारी लिएर मात्र सवारी साधन सड़कमा निकाल्न समेत आग्रह गरेको छ। अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी पहिरोले मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार खुरकोट नेपालथोक कटुञ्जेबेसी कान्ति लोकपथ मेची राजमार्ग, सालझण्डी ढोरपाटन अरनीको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका 4-0 किलोमा पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। यसैगरी बागलुङको जैमिनी नगरपालिका 8 बेल बगरमा पहिरो खस्दा कालीगण्डकी कोरिडर पूर्ण रूपमा अवरूद्ध भएको छ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीलाई पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिनुभएको हो। अन्य प्रदेशमा जस्तै सत्ता साझेदार दल नेपाली कांग्रेस र एमाले बीच गठबन्धनमा विवाद उत्पन्न भएपछि बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको एमाले जनाएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको नेतृत्वमा रहेको प्रदेश सरकारले मन्त्रालयको संख्या 14 घटाएर 8 बनाउने निर्णय कार्यान्वयनमा ल्याएपछि 8 मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने 6 मन्त्रीलाई बिना विभागीय मन्त्रीका रूपमा राखिएको छ। भोजपुरको सडानन्द नगरपालिकामा पछिल्लो समय किसानको आकर्षण कफी खेतीतर्फ बढ़दै गएको छ। राम्रो सम्भावना बोकेको कफीबाट स्थानीय स्तरमा रोजगारी सृजना हुनुसँगै यसले आर्थिक रूपमा धेरै पक्षलाई सबल बनाउने भएकाले नगरपालिकाले प्रांगारिक कफी खेती विस्तार कार्यक्रम शुरू गरेको भोजपुरको सडानन्द नगरपालिकाले जनाएको छ। संवाददाता गणेश विष्टको रिपोर्ट।
कृषि क्षेत्रको व्यावसायीकरण, गरीबी न्यूनीकरण र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्य सहित नगरपालिकाले प्रांगारिक कफी खेती विस्तार कार्यक्रम सञ्चालन गरेको हो। नगरपालिकाको 1,65,00,000 र किसानको 50% लागत साझेदारीसम्म जोड्दा परियोजनाको कुल लागत 2,89,00,000 रूपियाँ पुगेको परम प्रशासकीय अधिकृत मातृका प्रसाद दाहालले बताउनुभयो। नगरपालिकाले कफी खेतीमा किसानलाई आकर्षित गर्न 273 मिनी टिलर वितरण गरेको छ। यसका साथै अन्य आवश्यक सामग्री र कफीका बिरुवा समेत वितरण गरिएको छ। नगरपालिकाको सहयोगपछि किसानलाई कफी खेती विस्तार गर्न सहज भएको स्थानीय किसान जीवन थापाको भनाइ छ।
कफी विश्व बजारमा बिक्री हुन्छ, मैले 10 देशमा चाहिँ कफीको स्याम्पल नमुनाहरू पठाएको छु। मैले 62 प्लट गरी 65 रोपनीमा खेती गरेको छु।
कृषि क्षेत्रको व्यवसायीकरण, गरिबी न्यूनीकरण र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणलाई केन्द्रमा राख्दै गुणस्तरीय र आर्गानिक कफी उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको सडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासले बताउनुभयो।
गरिबी निवारणको लागि नै हो भनेको मतलब व्यावसायिक कफी खेतीमा कृषकहरूलाई सहुलियत प्रदान गर्ने, प्राविधिक सहयोग प्रदान गर्ने र उनीहरूको आय आर्जन वृद्धि गर्ने समृद्धिसँगै जोडिएको कुरा हो। यसले रोजगारी पनि सृजना
नगर उपप्रमुख परमिला राईका अनुसार सडानन्द क्षेत्रको भूगोल, माटो र मौसम कफी खेतीका लागि अत्यन्त उपयुक्त रहेको छ। कफी खेती विस्तारले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमा नै टिकाउने आधार तयार गर्ने अपेक्षा गरिएको छ।
गरिबी निवारणको लागि प्रांगारिक कफी खेती कार्यक्रम अन्तर्गत नै हामीले 150 बढी कृषकहरूलाई लाभान्वित गरिसकेका छौँ।
हाल सडानन्द नगरपालिकाका 14 वडा मध्ये 13 वडामा कफी खेती विस्तार भइरहेको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
बाँकी समाचार। डडेलधुराको अमरगढ़ी नगरपालिका साथ खसरे खानमा जीव दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। धनगढ़ीबाट दार्चुला जाँदै गरेको जीप हिजो बिहान दुर्घटना हुँदा अपिहिमाल गाउँपालिका एक दार्चुलाका 25 वर्षीय शुभम लोथ्याल र 20 वर्षीय हुम लोथ्यालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। नागरिक अगुवा देवेन्द्र राज पाण्डेको पशुपति आर्यघाटमा हिजो अन्त्येष्टि गरिएको छ। अगुवा पाण्डेको 87 वर्षको उमेरमा अस्ति साँझ काठमाडौँको विशालनगर स्थित उहाँकै निवासमा निधन भएको थियो। पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता नारायण काजी श्रेष्ठ लगायत नागरिक समाजका अगुवा, लेखक तथा अभियन्ताहरू आर्यघाट पुग्नु भएको थियो। राष्ट्रिय मानवाधिकार आयोगले कुसुण्डा लगायत लोपोन्मुख समुदायको संरक्षण, उत्थान, सशक्तिकरण र विकासका लागि एकीकृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिश गरेको छ। आयोगले गरेको कुसुण्डा समुदायको मानवाधिकार अवस्था अध्ययन प्रतिवेदनमा कुसुण्डा समुदायको भाषा र संस्कृतिको संरक्षण तथा शिक्षा, स्वास्थ्य, व्यावसायिक र सिपमूलक तालिम रोजगारीका क्षेत्रमा नीतिगत कानूनी र संरचनात्मक सुधार गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई बेग्ला बेग्लै सिफारिश गरेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा कुसुण्डाको संख्या 115 पुरूष र 138 महिला गरी कुल 253 रहेको छ। अर्को रिपोर्ट। पछिल्लो समय नेपालका विभिन्न स्थानमा युवाहरू भजनका माध्यमबाट सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेका छन्। एमआरआर भजन समूहका नामबाट देशका धेरै ठाउँमा भजन कीर्तनका माध्यमले सामाजिक सद्भाव र युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने अभियान अघि बढ़दा यसले परम्परागत रूपमा चल्दै आएको संस्कृतिको समेत सम्वर्धन भइरहेको देखिन्छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
ए रामलाई पनि पीडा थियो सीता हर्दाखेरि, रामलाई पनि पीडा थियो मन बुझाउन सक्नु पर्छ, ए दुख पर्दाखेरि पीर नभएको छ र पीर
भर्खरै हामीले सुने जस्तै कुनै एक समय गाउँघरमा साँझ पख भजन कीर्तन चुड्का र धार्मिक जमघट नियमित जस्तै हुन्थे। आफ्ना मनका पीर व्यथालाई बिर्साउन भजनमा भनिए झैं पीर नभएको को छ र यो मानव चोलामा दुःख पीर समस्या नभएको कोही हुन्छन् जस्तो लाग्दैन। गाउँघरमा भजन गाउने, आत्मीयता बढाउने यस्ता गतिविधि आधुनिक जीवनशैली, व्यस्तता र प्रविधिको बढ्दो प्रयोग सँगै विस्तारै घट्दै गए। तर पछिल्ला केही वर्ष यता एमआरआर भजन समूहको अभियानले ती परम्पराहरूलाई नयाँ पुस्तामाझ पुनः जीवन्त बनाउने प्रयास गरिरहेको देखिन्छ। लोक गायक कृष्ण खेली।
युवा साथीहरूमा अहिले जुन उत्साहका साथ खैयडी, मजुरा, मादल, मुर्चुङ्गाहरू बजेका छन्, यो चाहिँ एकदमै सुखद पक्ष हो। कतिपय मानिसहरूले यसलाई अब धार्मिक हिसाबले पनि हेरिरहेका हुन्छन् भने कतिपयले चाहिँ युवा साथीहरूमा यो जुन चाहिँ उत्साह देखिएको छ र पुस्ता हस्तान्तरण जस्तै भएको छ, यो चाहिँ एउटा सुखद पक्ष हो नेपाली गीत संगीतको लागि। नेपाली लोक संगीतमा र नेपाली भजन कीर्तनमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान मातहत रहेर थुप्रै साथीहरूले चाहिँ अहिले यो पुस्ता हस्तान्तरण हुने गरी शनिबार होस् या कुनै शुभ कार्यमा एमआरआर भजन भनेर देशव्यापी रूपमा यो अगाडि बढेका छन्। यो एकदमै उत्साहजनक छ।
पोखरा, बुटवल, चितवन, काठमाडौँ लगायत देशका प्रमुख शहरदेखि जिल्ला स्तरसम्म युवाहरूले एमआरआर भजन समूह गठन गरी नियमित भजन, सांस्कृतिक कार्यक्रम र धार्मिक गतिविधि सञ्चालन गरिरहेका छन्। युवाहरूको सक्रिय सहभागिताले संस्कृति संरक्षणको अभियान अझ बलियो बनेको छ। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान पर्वतका अध्यक्ष झलक शर्मा।
गाउँ समाजमा चाहिँ राम्रो चाहिँ प्रभाव पर्ने खाले भजन निकाल्नु पर्यो, समेटिन्छ पर्यो, सबै युवालाई समेटेर राम्रो राम्रा भवनका चाहिँ नामले छुएको हुनु पर्यो।
समाज परिवर्तनका लागि केवल पूर्वाधार विकास मात्र प्राप्त हुँदैन, सकारात्मक सोच, सामाजिक एकता, संस्कृति प्रतिको सम्मान र युवाको रचनात्मक सहभागिता पनि उत्तिकै आवश्यक हुन्छ। एमआरआर भजन समूह जस्ता अभियानले यही सन्देश प्रवाह गरिरहेका छन्। पछिल्लो समय धेरै युवाहरू एकान्तमा बस्ने कुलत र दुर्व्यसनको जोखिममा परिरहेका बेला भजन समूहले उनीहरूलाई अनुशासन, सकारात्मक सोच र सामाजिक उत्तरदायित्वतर्फ डोराउने अवसर दिएको साथै एमआरआरको प्रभावको बारेमा भजन नै गाएर यसरी सुनाउनुहुन्छ अर्का लोक गायक सुदीप छेत्री।
मादलको तालै राम्रो ए मुरलीको धुन, देशैभरि एमआरआरको प्रेम बस्यो, सुन न प्रभु सुन, धप्पै बल्यो यो कली, तिरेरी मुराली धपै बल्यो यो काली तिरेरी मुराली।
लोक संस्कृति जोगाउने नयाँ पुस्तालाई सकारात्मक मार्गमा प्रेरित गर्ने र सामाजिक सद्भाव अभिवृद्धि गर्ने यस्ता अभियानलाई निरन्तरता दिन सके नेपाली समाजको सांस्कृतिक पहिचान अझ सुदृढ हुने विश्वास गरिएको छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
अब अन्तर्राष्ट्रिय समाचार। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानले गरेको हमलामा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक सैनिक अझै बेपत्ता रहेको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमका अनुसार आक्रमणमा घाइते भएका चार सैनिक मध्ये दुईजनाको मृत्यु भएको हो। सेन्टकमले मृतक सैनिकको परिचय सार्वजनिक गरेको छैन। यस घटनासँगै इरानसँगको युद्धमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या 16 पुगेको छ। यसैबीच अमेरिकी सेनाले लगातार 8 रात इरानमाथि हवाई आक्रमण जारी राखेको सेन्टकमले जनाएको छ। इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईले अमेरिका युद्धविराम सम्झौता उल्लंघन गर्दै तनाव बढ़ाएको आरोप लगाउँदै इरानले त्यसको उचित जवाफ दिने चेतावनी दिनुभएको छ। जोर्डनको सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानका 10 मिसाइल खसालेको पनि जनाएको छ। यद्यपि कुनै क्षतिको विवरण सार्वजनिक गरिएको छैन। उता अमेरिकी विदेश मन्त्रालयले विशेष गरी मध्य पूर्वमा रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कुवेतले आफ्नो एक विद्युत केन्द्र र पानी प्रशोधन केन्द्रमा आक्रमण भएको जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गत आर्थिक वर्ष 2082-83 मुलुकको उद्योग क्षेत्रमा 58,01,85,00,000 रूपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी हुने प्रतिबद्धता आएको छ। गत सानदेखि असार मसान्तसम्मको अवधिमा अटोमेटिक रूटबाट 9,58,00,000,00,000 897 परियोजना र अप्रुभल रूटबाट 48,41,66,00,000,00 रूपियाँ लागतका 219 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। गत आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रमा 63 परियोजनाका लागि 3,91,00,000,00,000 वैदेशिक लगानीको प्रतिबद्धता आएको छ भने ऊर्जामूलक क्षेत्र अन्तर्गत 4 परियोजनाका लागि 7,16,00,00,000 रूपियाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। देशका प्रमुख दुई भन्सारहरू वीरगंज तथा नेपालगंज भन्सारले गत आर्थिक वर्षमा लक्षित राजस्व संकलन गर्न सकेनन्। गत आर्थिक वर्ष 2082-83 वीरगंज भन्सार कार्यालयले 2,43,82,00,00,000 राजस्व संकलन गरेको छ। त्यस कार्यालयले वार्षिक लक्ष्यको 89.19% राजस्व संकलन गरेको सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। भन्सार विभागले वीरगंज भन्सार कार्यालयलाई गत आर्थिक वर्षका लागि 2,73,37,00,000,000 राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। त्यसै गरी नेपालगंज भन्सार कार्यालयले गत आर्थिक वर्ष 20,11,45,00,000,000 राजस्व संकलन गरेको छ। भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 16,45,00,000 कम राजस्व संकलन गरेको जानकारी दिनुभयो। स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढ़ाएको छ। त्यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच आवश्यक समझदारीको प्रक्रिया अघि बढ़ाएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घरोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना अनुसार आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिएको मन्त्रालयले उल्लेख गरेको छ। गत साता नेपाली शेयर बजारको परिसूचक करिब 3% बढ़ेको छ। अघिल्लो साता 2,600.78 बिन्दुमा बन्द भएको नेप्से गत साता 2.95% अर्थात 76.76 अङ्कले बढ़ेर 2,677.54 बिन्दुमा कायम भएको छ। गत साताको कारोबारको अन्तिम दिन शुक्रबार मात्रै नेप्से परिसूचक 79.74 अङ्क अर्थात 3.06% वृद्धि भएको थियो। गत साताको शुक्रबार मात्रै बजारमा 4,57,00,000,00,000 शेयरको किनबेच भएको थियो। गत साता नेप्से सँगै बजारमा कारोबार रकम पनि बढ़ेको छ। अघिल्लो साता दैनिक औसत 4,85,00,00,000,00 रूपियाँको शेयरको किनबेच भएको बजारमा गत साता दैनिक औसतमा 5,83,00,00,000,00,000 रूपियाँ बराबरको शेयरको किनबेच भएको थियो। गत साता नेप्सेको कुल बजार पूँजीकरण करिब 3% बढ़ेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 44,68,00,00,000,00 रूपियाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण गत साता 1,31 अर्ब रूपियाँले बढेर 46 खर्ब रूपियाँ बराबर पुगेको छ।
भुवन आचार्य, अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्याण्डले फ्रान्सलाई 6-4 गोल अन्तरले पराजित गरेको छ। रोमाञ्चक बनेको खेलमा इंग्ल्याण्डका बुकायो साकाले ह्याट्रिक पूरा गरे। डेक्लान राइस र एजरी कोन्साले शुरूआती 20 मिनटभित्रै गोल गर्दै इंग्ल्याण्डलाई 2-0 अग्रता दिलाएका थिए। त्यसपछि साकाले पहिलो हाफमै 2 गोल थपेपछि इंग्ल्याण्ड 4-0 अघि रह्यो। दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गर्यो। केलियन एम्बापेले 2 तथा ब्राङ्ली बार्कोलाले 1 गोल गर्दै खेललाई 4-3 अवस्थामा पुर्याए। एम्बापेले यससँगै विश्वकपमा आफ्नो गोल संख्या 22 पुर्याउँदै सर्वाधिक गोलकर्ता बनेका छन् भने प्रतियोगितामा 10 गोल सहित गोल्डन बुट दौड़को अग्रता पनि लिएका छन्। 87 मिनटमा साकाले पेनाल्टी मार्फत आफ्नो ह्याट्रिक पूरा गर्दै इंग्ल्याण्डलाई 5-3 अग्रता दिलाए। इन्जुरी समयमा उस्मान डेम्बेले फ्रान्सका लागि अर्को गोल फर्काए पनि खेलको अन्तिम क्षणमा जुड बेलिङहमले उत्कृष्ट गोल गर्दै इंग्ल्याण्डको 6-4 गोल अन्तरको जित सुनिश्चित गरे। विश्वकपको उपाधिका लागि आज राति साबिक विजेता अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुनेछ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 28 र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियस बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:13 भयो भने सूर्यास्त भरे साँझ 7:06 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। देशका विभिन्न क्षेत्रमा अति भारी वर्षाको सम्भावना। अत्यावश्यक काम बाहेक यात्रा नगर्न सरकारको आग्रह। बाढ़ीको जोखिम बढ़े, कोशी ब्यारेजका ढोका खोल्ने तयारी। प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीलाई राजीनामा दिन एमाले बागमती प्रदेश संसदीय दलको निर्देशन। जोर्डनमा इरानको आक्रमणमा परि 2 अमेरिकी सैनिक मारिए, तनाव थप चुलिँदै। र फिफा विश्वकप 2026 अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्स विरूद्ध इंग्ल्याण्डको रोमाञ्चक जित। उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्ने। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।